الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين اللهم يا مالك الملك تؤتي الملك من تشاء وتنزع الملك ممن تشاء وتعز من تشاء وتذل من تشاء بيدك الخير إنك على كل شيء قدير اللهم صل على جميع الأنبياء والمرسلين والشهداء والصديقين وعبادك الصالحين على الخصوص على سيدنا محمد وآله الطاهرين يا أيها الذين آمنوا وسلموا تسليما
اللهم صل على محمد وآل محمد
أما بعد فقال الله سبحانه وتعالى في كتابه الكريم بسم الله الرحمن الرحيم نور والقلم وما يسطرون ما أنت بنعمة ربك بمجنون وإن لك لأجرا غير ممنون وإنك لعلى خلق عظيم
اللهم صل على محمد وآل محمد
خداوند کریم خداوند عزیز و حکیم تمام مؤمنین و مؤمنات بشمول ہم سب کے ہمیں سلامتی و برکتیں حیات عطا فرمائے امام حسین علیہ السلام کی عزاداری میں مشغول رہنے کا بہترین اجر نصیب فرمائے آپ حضرات سے درخواست ہے کہ ایک درود پڑھ کر ان تمام مؤمنین و مؤمنات کی سلامتی کے لیے خدا کی بارگاہ میں دعا کریں جو عزاداری سید الشہداء مشہور ہماری گفتگو جاری ہے الحمد للہ اخلاق حسنہ خلق عظیم کے عنوان سے کل کی گفتگو میں ایک حد تک میں نے اپنے بیان کی پروگرس کو روک کر ایک چیز کی کافی زیادہ تکرار کی جس سے شاید ہمارے پرانے ساتھی تھوڑا سا اریٹیٹ بھی ہوئے ہوں لیکن میرے نقطہ نظر سے یہ بات اس لیے ضروری ہے کہ ہمارے بہت سارے وہ دوست جو یقیناً اس مجلس میں حاضر ہوتے ہیں کچھ نہ کچھ معارف قرآن اور اہل بیت کو سیکھنے کے لیے تو کیونکہ ہم ایک ایسی بات کر رہے ہیں کہ جو عام طور سے بیان نہیں کی جاتی عام فہم بھی نہیں ہے اس لیے کل میں نے اس کو کافی زیادہ تکرار کیا لیکن اب اس مقام پر توقف کرنا مناسب نہیں ہے صرف اس تکرار کا ایک سبب آپ کی خدمت میں عرض کر دوں کہ بنیادی طور پر جو کچھ قرآن اور معصومین علیہ السلام کے ذریعے سے ہمیں بات سمجھ میں آئی وہ یہ ہے کہ حقائق جتنے بھی ہیں وہ سب ماورائے مادہ ہیں یعنی جو کچھ بھی حقیقت اور سچائی ہے ان میں سے کوئی چیز مادی اور طبعی نہیں ہے یعنی فزیکل نہیں ہے سب کا سب میٹا فزیکل ہے میٹا فزیکل یا ماورائے مادہ حقائق کو درک کرنے کے لیے ازروب آیت قرآن دل کی آنکھوں کا کھلا ہونا ضروری ہے ان سر کی آنکھوں سے حقائق ماورائے مادہ کو نہیں دیکھا جا سکتا لیکن کیونکہ ہم جیسے انسان از اول تا آخر مادیت اور طبیعت میں فرق ہیں اور ہم خود اپنے نفس اور اپنی روح کے بارے میں بھی کچھ نہیں جانتے ہیں. یعنی اگر ہم سے یہ کہا جائے کہ آپ یہ بتائیے کہ آپ کا نفس کیسا ہے, کیسی شکل ہے, آپ کی روح کی شکل کیا ہے, تو ہم سوچ پڑے ہیں کہ یہ کس قسم کا سوال کر دیا. جبکہ قرآن کریم یہ کہہ رہا ہے کہ جو چیز اس دنیا میں تمہارے علم اور عمل سے ڈیولپ ہو رہی ہے وہ تمہارا جسم نہیں ہے, تمہارا نفس ہے. اور جو چیز انتقال کے بعد اس عالم سے اگلے عالم میں منتقل ہوگی وہ بھی تمہارا نفس ہے. یہ جسم مادی اور طبعی جو مٹی سے اٹھا تھا مٹی میں ہی واپس رہے گا. کوئی انسان اس جسم کو اگلے جہان میں لے کے اب تک تو نہیں جا سکے, چاہے وہ نبی ہو یا ولی ہو یا عام انسان. ہمارے لیے سب سے بڑا مسئلہ یہ ہے کہ جو چیز جو شے ہماری اصل ہے اس کے بارے میں ہم سب سے زیادہ واقف ہیں. یہ درد ہے انسانیت. اسی وجہ سے جتنے عرفا, جتنے اولیاء, جتنے حادیان, سب کی کوشش اسی امر پہ صرف ہوتی رہی کہ یہ انسان کسی طریقے سے طبیعت کے جنجال سے اپنے کو آزاد کرائے اور اپنے وجود کی حقیقت اور اس کا وجود جن حقائق ماورائے مادہ سے وابستہ اور متصل ہے ان کو سمجھنا شروع کر دے, ان کو محسوس کرنا شروع کر دے. تو یہ جو میں آپ کے سامنے لفظ ملکہ کو میں نے اتنی دفعہ دہرایا, میں نے آپ کے سامنے وضاحت کرنے کی کوشش کی کہ ظاہری اعضاء و جوارح سے عمل انجام دینا حقیقتا کچھ نہیں ہے, بلکہ عمل کی قدر و قیمت اس روح کی وجہ سے ہوتی ہے جو عمل میں پائی جاتی ہے. ایک ہی شخص نماز پڑھتا ہے, یہ حدیث پیغمبر, دو انسان برابر کھڑے ہو کے نماز پڑھتے ہیں, ان میں سے ایک کی نماز عرش تک پہنچتی ہے, دوسرے کی نماز اس مقام سے بلند نہیں ہوتی جہاں پہ وہ کھڑا ہو. ایک جماعت میں دونوں شامل ہیں, اس تفاوت کی وجہ کیا ہے؟ بظاہر فقہی اعتبار سے دونوں کی نماز درست ہے, پھر کہہ رہی ہے کہ اس نے بھی صحیح نماز پڑھی, اس نے بھی صحیح نماز پڑھی, لیکن خدا کی بارگاہ میں قبولیت میں اتنا فرق, وہ کون سی چیز ہے؟ اس امر کو سمجھنا ضروری ہے. یہ انسان کے ملکہ اور احوال نفس ہیں جو اس کے عمل کی قدر و قیمت کا تعین کرتے ہیں. اس ساری تکرار کا مقصد یہ ہے کہ ہمارے دوست اس حقیقت کو اچھے طریقے سے ذہن نشین کر لیں اور سمجھ لیں کہ ظاہری طور سے نہیں کہ ہم امام حسین کے فرش اعضا پر آ کے بیٹھ گئے, بہت اچھا کام کیا, لیکن کیا روح لے کے بیٹھے؟ آپ کی آزاداری کی روح کیا ہے؟ اصل چیز یہ کہ جیسے جناب امیر المومنین علیہ السلام کا واقعہ, صفین میں آپ کے ایک صحابی نے اس بات کا, یعنی کچھ ان ثواب کا جب ذکر سنا کہ جو آپ کی ہم رکابی میں شہید ہونے والے انسانوں کے لیے ہے, تو اس نے کہا کاش میرا بھائی بھی ہوتا کہ جو آپ سے بہت محبت کرتا ہے, کاش میرا بھائی بھی اس ثواب میں شریف ہوتا. تو آپ نے پوچھا کیا وہ ہم سے محبت کرتا ہے؟ اس نے کہا جی ہاں بہت. تو آپ نے فرمایا کہ اس کی بات چھوڑو, آئندہ آنے والے نسلوں کے لوگ بھی ہمارے ساتھ ہیں کہ جو ہماری ولایت کے ذریعے سے ہم سے ملے. جیسے کل میں نے آپ کی خدمت میں عرض کیا تھا کہ محمد رسول اللہ اور علی ولی اللہ ابھی زندہ ہیں. آپ شاید یہ کہہ سکتے ہیں کہ محمد ابن عبداللہ اور علی ابن ابی طالب نے دنیا سے پردہ کر لیا, لیکن محمد رسول اللہ دنیا سے نہیں چلے گئے, علی ولی اللہ دنیا سے رخصت نہیں ہو گئے. تو جب رسالت پیغمبر باقی ہیں تو رسالت کے ساتھ تعلق بھی باقی ہے, ولایت امیر المومنین علیہ السلام باقی ہیں تو ولایت سے رابطہ اور رشتہ بھی قائم. ان حقائق کو درک کرنا حقیقتاً دین ہے. یہ وہ مفاہیم ہیں کہ جو قرآن اور اہل بیت علیہ السلام نے اپنے ماننے والوں, اپنے پیروکاروں, اپنے شیعوں کو تعلیم فرمائی. اور ہم جتنی بھی کوشش کریں, چاہے عبادت کے ذریعے سے کوشش کریں, چاہے امام حسین کی یاد کے ذریعے سے کوشش کریں, لیکن ہر مقام پر اس اصول کا مد نظر رہنا اور رکھنا لازم و واجب. اس سے زیادہ میں نہیں اس بات کی تکرار کروں گا, لیکن کیا क्योंकि ये मौजू इतना अहम है कि जब तक ये दिमागों में उजागर ना हो उस वक्त तक इंसान पर तरक्की के दरवाजे नहीं खुलते। कुरान करीम से आपको एक दो आयतें पढ़ के सुनाऊं, इत्तुबदु मा फी अन्फुसिकुम औ तुखफूहु युहासिबकुम बिहिल्लाह। इत्तुबदु सूरह बकरा की आयत, इत्तुबदु अगर तुम जाहिर कर दो, मा फी अन्फुसिकुम जो तुम्हारे नफूस में पाया जाता है, औ तुखफूहु या उसे बहुत ज्यादा छुपा के रखो। मख्फी का मतलब सिर्फ छुपाना नहीं होता, बल्कि मख्फी का मतलब बहुत ज्यादा छुपाना होता है। यानी कि जैसे छुपाने के कई तरीके हैं, एक चीज है उस पर आप पर्दा डाल देते हैं, एक चीज है उसको आप अपनी टेबल की दराज में रखते हैं, एक चीज है उसको आप अलमारी में बंद करते हैं, एक चीज है उसे आप लॉकर में रखते हैं। ये सारी की सारी चीजें छुपाई जा रही है, लेकिन हर चीज के छुपाने का मैयार एक नहीं है। इसी तरीके से आम तौर से जो चीज छुपाई जाती है वो मस्तूर होती है, लेकिन मख्फी वो शय है कि जो बिल्कुल आपने अंदरूनी खाने में छुपा के रखा। इन तुब्दु मा फी अन्फुसिकुम औ तुख्फूहु, जो कुछ तुम्हारे नफूस में है, यानी जो मलिकात पाए जाते हैं तुम्हारे नफ्सों में, चाहे तुम उनको जाहिर करो या इंतहा से ज्यादा किसी पोशीदा मकाम पर छुपा के रखो, युहासिबकुम बिहिल्लाह। अब आयत का हुस्न आप यहां मुलाहिज़ा कीजिए, खुदा ये नहीं कह रहा कि अल्लाह इसका हिसाब करेगा, नहीं, अल्लाह इसके वसीले से तुम्हारा हिसाब करेगा। युहासिबकुम बिहिल्लाह कि ये मलिका के नफ्स हैं, ये इंसान के नफ्स के उमूर हैं, जो इंसान के जिनके वसीले से बंदा मोरद हिसाब आए होगा खुदा की बात। ये वो नुकता है कि जो मैं आपकी खिदमत में बार बार अर्ज करना चाह रहा हूं कि इसको दर्ज कीजिए, इसको पहचानिए। सूरह वन नजम की आयत, فَأَعْرِضْ عَنْ مَنْ تَوَلَّ عَنْ ذِكْرِنَا وَلَمْ يُرِدْ إِلَّا الْحَيَاةَ الدُّنْيَا। ऐ रसूल, तुम अपने रुख को फिरा दो उन लोगों से जिन्होंने अपने रुख को हमारे जिक्र और हमारी याद से मोड़ दिया, तुमको उनकी तरफ मुल्तफित होने की, मुतवज्जे होने की कोई जरूरत नहीं। जिन्होंने हमारे जिक्र को काबिले एतना मुरीदे तवज्जो नहीं समझा, उससे अपने रुख को फिरा लिया। वलम युरिद, जो खुदा के जिक्र से मुंह मोड़े उसकी क्या हालत होती है? वलम युरिद इल्ला हयात दुनिया, उनका इरादा, उनका नस्बुल ऐन, उनका हदफ सिवाय हयात दुनिया के कुछ नहीं है। مبلغهم من العلم, ये उनका मबलग इल्म है। मबलग इल्म का मतलब उनके इल्म की पहुंच बस यहीं तक है, उनके इल्म हमारे पर की पहुंच कहां तक है? सिर्फ हयात दुनियावी के जाहिरी उमूर तक। يعلمون ظاهرا من الحياة الدنيا وهم عن الآخرة غافلون। सूरह रूम की आयत कि ये लोग सिर्फ और सिर्फ हयात दुनिया के जाहिर का इल्म रखते हैं और आखिरत से कि जो इस दुनिया का बातिन है उससे वाकिफ। ये है कुरान करीम और आइमा और अंबिया की तालीमात का निचोड़, पहला स्टेप कि इंसान इस हकीकत को दर्क करना शुरू करे कि मैं मादियत और तबीयत के हिसार में बंद नहीं हूं। जिन हकायक से मेरा राबता और वाबस्तगी है, जिन हकायक को मैं रिप्रेजेंट करता हूं, वो मादियत के अंदर बंद नहीं है। और असल में सैर जिंदगानी यही है कि मादियत के हिसार को तोड़ा जाए और हकायक इलाहिया से अपने राबते और रिश्ते को कायम और बरकरार और इस्तेवार किया जाए। बस इससे ज्यादा इस मौजू पर और मजीद नहीं रुकना। आप हजरात में सलवात अब हम अपनी गुफ्तगू को आगे बढ़ाते हुए जो इंतहाई अहम मसला, और जाहिर है कि इसको वाजे किए बगैर हर गुफ्तगू तकरीबन नामुकम्मल होती है, वो ये कि हमने मलकात हसना की भी बात की, अखलाक करीमा की बात की, इंशाअल्लाह आइंदा एक दो दिनों में खुल्क अजीम का भी तस्करा जाएगा, ہم نے اس چیز کو واضح کر دیا کہ اخلاق حسنہ یا جیسا پیغمبر اکرم کی حدیث کے مطابق کہ میں کیوں مبعوث کیا گیا ہوں تاکہ مکارم اخلاق کو تمام کروں. تو مکارم اخلاق اس میں اخلاق یہ کیا ہے؟ یہ ملکات نفسانی ہیں. ان ملکات کو حاصل کرنے کا طریقہ کیا ہے؟ جب تک ہم اس موضوع کو اس بات کو کلیریفائی نہیں کریں آپ کو یہ رستہ نہ بتائیں کہ آپ کیا کریں کہ ان ملکات حسنہ اور کریمہ کو حاصل کر سکیں پا سکیں خلق عظیم اور صاحب خلق عظیم سے نزدیک ہو سکیں اس کا طریقہ اور رستہ کیا ہے. آج انشاءاللہ اس عمل کو واضح کرنا ہے. اور میں خاص طور سے آپ تمام حضرات سے یقیناً آپ لوگوں کا حسن سماعت ہمارے لیے بہت زیادہ باعث تقویت ہے لیکن جو امور بیان کے کرنے جا رہے ہیں انشاءاللہ وہ سب یوں سمجھ لیجیے کہ ایک لڑی میں پروئی بھی ہے منطق. یہ پوری چین ہے, چین آف لاجک اینڈ ریزننگ. تو اس لیے میں آپ حضرات سے خصوصی توجہ کا طلبگار ہوں کہ اس میں اگر کہیں بھی سلپ آف مائنڈ جیسے ہم کہتے ہیں, لیکن میں پوری کوشش کروں گا کہ بہت آہستہ سے بہت آسان سے بہت سہولت کے ساتھ اپنے بیان کو آگے بڑھاؤں. لیکن آپ حضرات خدا سے توفیق طلب کریں کہ پروردگار اتنی تقویت دے کہ ان معارف الہیہ کو جذب کر سکیں. اور انشاءاللہ جب آپ اس کو درک کر لیں گے سمجھ لیں گے تو مجھے یقین ہے اس بات کا کہ جو سرور آپ محسوس کریں گے اپنے اندر وہ آپ کے لیے ایک انتہائی بیش بہا سرمایہ ہوگا. قرآن کریم سے دو آیتیں میں آپ کی خدمت میں اپنے موضوع کو واضح کرنے کے لیے تلاوت کرنا چاہتا ہوں جس میں تھوڑا سا بیک گراؤنڈ بھی شامل ہے اور پھر آخر میں اس کا نتیجہ انشاءاللہ. سورہ والزاریات کی آیت 20 اور اس کے آگے پیچھے چھوٹی چھوٹی آیتیں وَفِ الْأَرْضِ آیَاتٌ لِّلْمُوقِنِينَ وَفِي أَنفُسِكُمْ أَفَلَا تُبْصِرُونَ وَفِي السَّمَاءِ رِزْقُكُمْ وَمَا تُوعَدُونَ. وَفِي الْأَرْضِ, عرض میں کیا ہے؟ آیتیں, نشانیاں ہیں. خدا نے عرض میں اپنی نشانیاں اور آیتیں علامتیں رکھی کس کے لیے؟ للمقنین, ان لوگوں کے لیے جو حق پر یقین رکھتے ہیں. یعنی کس چیز پر یقین رکھتے ہیں؟ کہ اللہ نے مجھے عبث نہیں پیدا کیا, اللہ نے مجھے حق کے ساتھ پیدا کیا اور جتنی کائنات ہے وہ سب کی سب حق کا جلوہ, حق اور حقیقت کا جلوہ نمائندہ, اس امر پہ یقین رکھتے ہیں. ان کے لیے عرض میں آیتیں اور نشانیاں ہیں. وفی انفسکم, صرف تمہارے لیے عالم خارج میں نشانیاں نہیں ہیں بلکہ خود تمہارے اپنے نفوس میں, تمہارے اپنے وجود میں خدا کی نشانیاں پائی جاتی ہیں. افلا تبصرون, کیا تم ان کے ذریعے سے بصیرت نہیں حاصل کرتے, اپنے دل کی نگاہوں کو نہیں کھولتے؟ وَفِ السَّمَاءِ رِزْقُكُمْ, اور تمہارا رزق سما میں ہے. سما کے معنی عام طور سے آسمان کیے جاتے ہیں لیکن اس سے لوگوں کو ایک موالتہ پیدا ہو جاتا ہے خاص طور سے جدید سائنسی دور میں کہ وہ یہ کہتے ہیں کہ بھئی سائنس تو یہ کہتی ہے کہ آسمان آپ کی کوئی چیز ہی نہیں ہے. تو قرآن یہ آسمان آسمان کیوں کہہ رہا ہے؟ قرآن آسمان نہیں کہہ رہا, قرآن کہہ رہا ہے سما. سما کا مطلب ہوتا ہے بلندی, سما کا مطلب ہے بلندی. اس سے لوگوں نے یہ سمجھ لیا کہ کیونکہ آسمان بلندی پر ہے اس لیے سما سے مراد آسمان ہے. قرآن آسمان نہیں کہتا. قرآن یہ سمجھانا چاہ رہا ہے کہ جس عرض میں تم پائے جاتے ہو یہ نیچے ہے اور اس سے اوپر بلندی پر ایک اور مقام ہے کہ جو عرض پر ہونے والے امور کو کنٹرول کرتا ہے. یعنی عرض کا کنٹرول سینٹر اسی مقام بلند پر ہے. اس مقام میں بلند کا نام ہے سما, آسمان نہیں. آسمان جیسے اعتبار سے نہیں. وَفِ السَّمَاءِ رِزْقُكُمْ, تمہارا رزق سما میں. عجیب جملہ ہے یا نہیں؟ हम रिस्क के पीछे कहां भागे होते हैं? सारा रिस्क जो समेटने के पीछे होते हैं कहां? अर्ज पे। परवरदिगार फरमा रहा है कि तुम्हारा रिस्क अर्ज में नहीं है, समा में है। वमा तुअदून, और जिस चीज का तुमसे वादा किया जाता है, ये हयात अर्जी। यहां पर क्या चीजें पाई जाती हैं? अल्लाह की आयतें, आलम खारिज में भी, इंसान के अपने नफ्स में भी। इस जमीन पर रिस्क जो इस्तेमाल किया जाता है वो जमीन में नहीं है बल्कि आसमानों में है, यानी बुलंदी पर है, मकाम में बुलंद पर है, और वहां से इंसानों के लिए नाजिल होता है। और जिस चीज का वादा किया गया, पहले इस अमर को समझ लिया कि इंसान का रिस्क, चाहे रिस्क जाहिरी हो, चाहे रिस्क बातिनी हो, चाहे रिस्क मानवी हो, कहां पाया जाता है? आसमान, बुलंदी पर, समा पर। अर्ज पर सिर्फ और सिर्फ आयात इलाहियां, खुदा की निशानियां। और आयत हकीकत को नहीं कहते, बल्कि आयत हकीकत की तरफ ले जाने वाली चीज को कहते हैं। आयत का मतलब हकीकत नहीं होती, बल्कि आयत का मतलब वो चीज होती है जो आपको हकीकत का पता और निशान दे, और हकीकत की तरफ जाने के लिए आपको गाइडेंस फराहम करे। अर्ज में यह सब कुछ पाया जाता है। अब आइए दूसरी आयत जो आपकी खिदमत में अर्ज करना है, यह सूरह रात की आयत 16 और 17। सूरह रात का नंबर है 13। अल्लाहु खालिकु कुल्लि शय, अल्लाह हर शय का खालिक है। वहुवल वाहिदुल कहार, अल्लाह हर शय का खालिक है। जो कुछ भी है अल्लाह ने उसको खल्क किया, लेकिन वो ऐसा खालिक नहीं है कि जो अपने साथ किसी को शरीक रखता हो, किसी के मशवरे से काम करता हो, या ऐसा खालिक हो कि जो अपनी मखलूक की तरबियत और उनके उमूर की तदबीर में किसी और का मोहताज हो। वो कौन, किस मेयार का खालिक है? वाहिद है, यकता है, किसी के मशवरे के बगैर उसने तमाम मखलूकात को बल फरमाया, और कहार है, गालिब है, यानी उसे किसी की मुआवनत, मुशावरत और मुशारकत की अकल कोई जरूरत नहीं। ये अल्लाह है जिसने तुमको खल्क किया। ये अल्लाह क्या करता है? अंजला मिनस समाए माअन, ये अल्लाह जो हर एतबार से कादिर है, कादिर बाहिर है, गालिब है, किसी हर किस्म की मुख्तानी से मुबर्रा है, वो क्या करता है? अंजला मिनस समाए माअन, अल्लाह नाजिल करता रहता है समा से पानी को। अब थोड़ी सी समा की तारीफ मैंने आपके सामने बयान कर दी कि समा क्या चीज है। वो मकाम है कि जहां पर इंसानों का रिस्क और जिस चीज का भी उनसे वादा किया गया वो पाई जाती है। समा से खुदा अल्लाह पानी को नाजिल करता है। फसालत औदिया तुम पे कदा रहा, उस पानी के नाजिल होने से क्या होता है? अभी पहले मैं तर्जुमा आयत का पढ़ जाऊं, उसके बाद इंशाअल्लाह इसके मताले व मारिफ को कुछ कहूं। फसालत औदियतुन, औदियतुन करीबी लफ्ज से समझ लीजिए वादियां। वादी कौन सी जगह होती है? जो नशेब में होती है, यानी पहाड़ों के दरमियान जो नशेबी इलाका होता है वो वादी कहलाता है। तो जितने भी वादियां या इस किस्म के नशेबी इलाके हैं वो सब के सब भर जाते हैं अपनी कदर के मुताबिक, जितनी जिसमें गुंजाइश उतना पानी उसमें जमा हो जाता है। फ़तमल सैलो ज़बदर राबिया, ये पानी जो आसमान से बरसता और नाजिल होता है ये सिर्फ गढ़ों में जमा नहीं होता, नशेबी इलाकों में जमा नहीं होता, बल्कि ये एक बहते हुए सैल रवान की शक्ल में आगे भी बढ़ता है। यानी आसमान से बरसने वाला पानी सिर्फ ऐसा नहीं है कि कुछ نشیبی علاقوں میں جمع ہو جائے بلکہ یہ ایک بہنے والے دریا پرشور دریا کی شکل میں آگے بھی جا رہا ہوگا. سیل 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 رواں یعنی بہنے والا پانی. فاحتمل السیل زبدا راویا لیکن یہ پانی جب زمین پر بہتا ہے تو اس میں زمین کی رویدگی زمین کی آلودگی اس سے مخلوط ہو جاتی ہے اور اس پانی کی سطح پر پھولا ہوا جھاگ آ جاتا ہے. سلام.